यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ, म सन्तोष रेग्मी। शुरूमा प्रमुख समाचार। कोरोना संक्रमणका कारण हिजो एकै दिन 28 जनाको मृत्यु। रोकथाम र नियन्त्रणको प्रभावकारी प्रयास नभए आगामी असारसम्म दैनिक 150 जनाको मृत्यु हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रक्षेपण। कोविड 19 नियन्त्रणमा जुट्न पार्टीका सबै तहका कार्यकर्तालाई प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्देशन। सक्रिय संक्रमितको संख्या 500 नागेका जिल्लामा निषेधाज्ञाको अधिकार स्थानीय प्रशासनलाई। संक्रमित अत्यधिक बढ़ेपछि बाँके र बर्दियामा निषेधाज्ञा। आगामी आर्थिक वर्षको बजेट निजी क्षेत्र मैत्री हुने अर्थमन्त्री विष्णु पौडेलको भनाई। भारतमा कोरोना संक्रमणको अवस्था भयावह बन्दै अमेरिका, जर्मनी, चीन, पाकिस्तान लगायतका मुलुकद्वारा भारतलाई संकटबाट जोगाउने प्रतिबद्धता व्यक्त। समाचार अब विस्तारमा। प्रधानमन्त्री केपी शर्मा ओलीले कोविड 19 नियन्त्रणमा जुट्न पार्टीका सबै तहका कार्यकर्ताहरूलाई निर्देशन दिनुभएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा हिजो बसेको नेकपा एमाले राष्ट्रिय महाधिवेशन आयोजक कमिटिको बैठकमा मुलुकमा कोविड 19 संक्रमण दिनानुदिन बढ़दै गएकाले कोरोना नियन्त्रणमा लाग्न कार्यकर्तालाई निर्देशन दिनुभएको बैठकपछि एमाले प्रवक्ता एवं परराष्ट्र मन्त्री प्रदीप गेवालीले जानकारी दिनुभयो।
यो बैठक मुख्यतया कोविड विरुद्धको लड़ाईमा सिंह पार्टी पंक्तिलाई परिचालित गर्ने विशेष उद्देश्यले केन्द्रित थियो। प्रत्येक केन्द्रीय सदस्यहरू र मातहतका कमिटीहरूले सबैले जिल्ला जिल्लामा हेल्थ डेस्कहरू राख्ने, क्वारेन्टाइनहरू बनाउनको निम्ति स्थानीय तहसँग समन्वय गर्ने, गाउँ गाउँमा जागरण अभियानहरू सञ्चालन गर्ने, कोही बिमारीहरू हुनुभयो भने उहाँहरूलाई नजिक हस्पिटलसम्म पुर्याउनका निम्ति मद्दत गर्ने म्यासिभ अभियान चलाउन सिंह पंक्तिलाई परिचालित हुनको निम्ति विशेष निर्देशन दिने प्रयोजनका लागि आजको बैठक आयोजना गरिएको थियो र प्रधानजीले
प्रवक्ता गेवालीले लकडाउन मात्रै सबै समस्याको समाधान नभएकाले कोरोना अति प्रभावित स्थानमा बाहेक अन्य स्थानमा तत्काल लकडाउन नगरिने जानकारी पनि दिनुभयो। प्रवक्ता गेवालीले सरकारमाथि अविश्वासको प्रस्ताव दर्ता भए त्यसको प्रतिरक्षा कसरी गर्ने भन्ने विषयमा समेत बैठकमा छलफल भएको बताउनुभयो। कोरोना संक्रमणका कारण नेपालमा हिजो एकै दिन 28 जनाको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या 3164 पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालकै दरमा संक्रमण वृद्धि भइरहे हरेक दिन 100 भन्दा बढ़ीको मृत्यु हुन सक्ने प्रक्षेपण गरेको छ। मन्त्रालयको हिजोको प्रेस ब्रिफिङमा संक्रामक रोग विशेषज्ञ डाक्टर विराज कर्माचार्यले नेपालमा कोरोना संक्रमणको दर हालकै अवस्थामा वृद्धि भइरहे आगामी 3 महिनामा प्रतिदिन 149 जना संक्रमितको मृत्यु हुन सक्ने बताउनुभयो।
अहिलेकै क्रममा यदि यो संख्या बढ्दै जाने हो भने अबको 3 महिना भित्रमा नै यो मृत्युको संख्या बढ्दै जाँदाखेरि प्रतिदिन 149 झन्डै 150 मृत्यु प्रतिदिन यो एकदमै बढ्दाखेरि हुन सक्ने अवस्था देखिन्छ।
डाक्टर कर्माचार्यले संक्रमण दर न्यूनीकरण नभए भयावह अवस्था आउन सक्ने हुँदा नागरिक आफै स्वघोषित लकडाउनमा बस्नुपर्ने बताउनुभयो। उहाँले आवश्यक भौतिक दूरी कायम गर्न र शंका लागेमा समयमै जाँच गर्न सुझाव पनि दिनुभयो। हिजो देशभर 3122 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। देशभर 9292 पीसीआर परीक्षण गर्दा 3032 र 786 जनाको एन्टीजेन परीक्षण गर्दा 90 जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हिजो काठमाडौँमा 1132, ललितपुरमा 270 र भक्तपुरमा 96 जना गरी काठमाडौँ उपत्यकामा मात्रै 1498 जनामा संक्रमण पुष्टि भएको छ। नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या 3,119 पुगेको मन्त्रालयले जनाएको छ। कोरोना संक्रमणबाट हिजो 450 जना मुक्त भएको छन्। स्वास्थ्य मन्त्रालयले हिजै विदेशी नागरिकको कोरोना संक्रमणको परीक्षण नगर्न सबै प्रयोगशालाहरूलाई निर्देशन दिएको जनाएको छ। मन्त्रालयले हिजो पीसीआर परीक्षणका सम्बन्धमा सूचना जारी गर्दै नेपाल ट्रान्जिट बनाउने गरी आएका वा नेपालमा परीक्षण मात्र गर्ने गरी आएका दुवै खाले विदेशी नागरिकको संक्रमण परीक्षण नगर्न निर्देशन दिएको हो। सूचना विपरीत कुनै पनि प्रयोगशाला वा व्यक्तिले परीक्षण गर्ने गराउने गरेको पाइए नियमअनुसार कार्यवाही गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ। सरकारले देशभरका विद्यालय तथा शिक्षालयहरूमा पूर्व निर्धारित सबै परीक्षा स्थगित गरेको छ। कोविड 19 संकट व्यवस्थापन संचालन केन्द्र सीसीएमसीको हिजो बसेको बैठकले भौतिक उपस्थिति हुने पूर्व निर्धारित सबै परीक्षा अर्को आदेश नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको हो। भौतिक रूपमा उपस्थित नभई भर्चुअल र वैकल्पिक माध्यमबाट पठन पाठन भने जारी राख्ने निर्णय गरिएको सीसीएमसी सचिवालयका संयोजक एवं प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव डाक्टर खगराज अधिकारीले जानकारी दिनुभयो। डाक्टर खगराज बरालले जानकारी दिनुभयो। कोविड 19 संकट व्यवस्थापन केन्द्र सीसीएमसीले प्रमुख शहरहरूमा 500 वा सो भन्दा बढ़ी कोरोना संक्रमित देखा परेमा लकडाउन गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिन सिफारिश गरेको पनि सचिव डाक्टर बरालले जानकारी दिनुभयो। हिजो बसेको सीसीएमसीको बैठकले देशका प्रमुख शहरमा 500 भन्दा बढ़ी संक्रमित फेला परेमा जुनसुकै बेला पनि लकडाउन गर्न सक्ने अधिकार प्रदान गर्न मन्त्री परिषदसँग सिफारिश पनि गरेको छ। बैठकले गाउँमा 200 भन्दा बढ़ी कोरोना संक्रमित भेटिए निषेधाज्ञा जारी गर्न समेत सरकारलाई सिफारिश गरेको छ। त्यसै गरी संक्रमितको संख्या अत्यधिक बढ़ेपछि गैरातीदेखि बाँके र बर्दियामा निषेधाज्ञा जारी गरिएको छ। कोरोना भाइरस संक्रमणको दर बढ़ेपछि अत्यावश्यक काम बाहेक घर बाहिर निस्कन नपाउने गरी आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालय बाँके र बर्दियाले जनाएका छन्। स्वास्थ्य खाद्य वस्तु खानेपानी दूध विद्युत दमकल सूचना तथा संचार भन्सार क्वारेन्टाइन फोहोर मैला व्यवस्थापन एम्बुलेन्स तरकारी बाहेकका व्यवसाय पनि बन्द गर्न भनिएको छ। अनुमति प्राप्त त्यसै गरी स्वास्थ्यकर्मी तथा सुरक्षा निकाय बाहेकले सवारी साधन सञ्चालन गर्न नपाउने गरी रोक लगाइएको छ। नेपालगंजमा कोरोना उपचारको अवस्था अस्तव्यस्त बन्न पुगेको छ। बिरामी राख्ने बेड अक्सिजन लगायतको अभाव हुँदा समस्या जटिल बन्दै गएको हाम्रा समाचारदाताले जनाएका छन्। सरकारले सार्वजनिक समारोह वा सार्वजनिक स्थलमा कार्यक्रम नगर्न र नगराउन तथा सहभागी नहुन आग्रह गरेको छ। सबै व्यक्तिलाई सामाजिक उत्तरदायित्व निर्वाह गरी संवेदनशील बनिदिन हुन तथा सार्वजनिक स्थलमा कुनै गतिविधि भए खबरदारी सहित कार्यवाहीको दायरामा ल्याउन सरकारले आग्रह गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हिजो एक सूचना मार्फत व्यक्ति व्यक्तिबाट गर्न सक्ने भूमिकाबाट कसैलाई पनि विचलित नहुन र खबरदारी गर्न अनुरोध गरेको छ। मन्त्रालयले आम संचार माध्यममा समाचार पढ्दा अन्तर्वार्ता लिँदा वा कुनै पनि कार्यक्रम वा समाचार बनाउँदा मास्कको अनिवार्य रूपमा प्रयोग गर्न मास्कको प्रयोग नगर्ने व्यक्तिका समाचार वा सूचनालाई निरुत्साहित गर्न पनि आग्रह गरेको छ। पछिल्लो संक्रमण सबै वर्ग र उमेर समूहका लागि अत्यन्तै जोखिमपूर्ण रहेको र हालसम्म कोविडको उपचार गर्न सक्ने कुनै पनि औषधि वा उपाय चिकित्सा विज्ञानले विकास गर्न नसकेको अवस्थामा आफूले अरू सबैलाई संक्रमणको आशंका राखेर मास्क लगाउने भौतिक दूरी कायम राख्ने एवं हातको सफाईमा ध्यान दिन जरूरी रहेको सरकारले जनाएको छ। नेपालगंजमा कोरोना उपचारको व्यवस्था अस्तव्यस्त बन्न पुगेको छ। बिरामी राख्ने बेड अक्सिजन लगायतको अभाव हुँदा समस्या थप जटिल बन्दै गएको छ। यो अवस्थामा समस्याबाट पार पाउनका लागि के कस्तो प्रयास गरिएको छ भन्नेबारे हामीलाई जानकारी दिन नेपालगंज उपमहानगरपालिकाका प्रमुख डाक्टर धवल शमशेर राणा प्रत्यक्ष सम्पर्कमा हुनुहुन्छ। मेयर साहब,
हजुर हजुर, सबै श्रोताबिनलाई मेरो नमस्कार।
हजुर, पछिल्लो प्रयासहरूका बारेमा जानकारी दिनुहोस्। अब त्यहाँ अक्सिजनको पनि अभाव भएको भनिएको छ, बेडको पनि अभाव भएको छ, बिरामीहरू थपि नै रहेका छन्।
अब अक्सिजनको अभाव भन्दा पनि अक्सिजनको त फ्याक्ट्री नै छ हाम्रो नगरपालिकाभित्र, तर सिलिन्डरको अभाव छ र बेडहरू अब हामीले भनौँ न 40 100 180 200 बेडहरू थपिसक्यौँ। तर अब जति बेड थपे पनि बिरामीको संख्या त्योभन्दा डबल रूपले आइसकेपछि हामीलाई अप्ठ्यारो परिरहेको हो। सबै बेडहरू भरि भराउ भइसक्यो, अस्पतालहरू भरि भराउ भइसक्यो र होम आइसोलेसनमा पनि 1000 भन्दा बढी गइसकेका छन् र नगरपालिकाले आफ्नो आइसोलेसन पनि बनाएको छ र अक्सिजन सहितको पनि अब एउटा आइसोलेसन बनाउने क्रममा हामी अगाडि बढेको छौँ।
अब जसरी प्रदेश सरकार त्यसै गरी संघ सरकारसँग समन्वयको सन्दर्भ, अन्य अस्पतालहरू अन्य व्यवस्थापनसँगको सन्दर्भ, अब त्यहाँ जुन समस्या अहिले देखिएको छ त्यो समस्याबाट पार पाउनका लागि भइरहेका प्रयासहरू चाहिँ के छन् त?
अब समस्या भनेको हाम्रो बोर्डरलाई टाइट गर्ने हो, बोर्डरलाई निरन्तर गरिरहेको छौँ। हाम्रो पुरै टिम त्यहाँ स्वास्थ्यको नगरपालिकाको टिमहरूले ज्वरो जाँचेर ज्वरो भएका खोकी रुगा भएकोलाई एन्टिजेन टेस्ट गर्छौँ र जुन जुन जिल्लाबाट आएको नगरपालिकाको आइसोलेसनमा राखेर युनिसेफको सहयोगले हामी आफ्नो आफ्नो जिल्ला पठाइदिइरहेको छौँ संक्रमितहरूलाई र संक्रमण नभएकाहरूलाई आफ्नो जिल्लामा जानको लागि बसहरू मिलाएर पठाइदिइरहेको छौँ। बोर्डरमा त दिनकै 2000-6000 व्यक्ति नेपाली दाजुभाइ दिदीबहिनीहरू भारतमा संक्रमण परिसकेपछि फर्किने क्रम जारी छ। अब त्यो बोर्डरमा रोक्न सक्ने स्थिति छैन र सहरभित्र चाहिँ नि संक्रमण बढेको यो सहरभित्र यो समाजैभित्र समुदायभित्र नै संक्रमण बढिसकेको जस्तो स्थिति छ र दिनकै 400-450 संक्रमित हामीका पोजिटिभ टेस्ट भइरहेको छ र सबैलाई अब अक्सिजन दिन पर्दैन, अक्सिजन दिन नपर्नेहरूलाई हामीले होम आइसोलेसनमा पठाएछौँ। तर अहिले यो पालिको कोभिडमा अक्सिजन खोज्ने र उपचार खोज्ने धेरै संक्रमित भएकोले हामी भइरहेको छ।
मेरो साथ धेरै धेरै धन्यवाद।
धन्यवाद।
उहाँ हुनुहुन्थ्यो नेपालगंज उपमहानगरपालिकाका मेयर डाक्टर धवल शमशेर राणा, पछिल्लो अवस्थाबारे हामीलाई जानकारी दिनुहुँदै। अब बाँकी प्रसंग, जिल्ला प्रशासन कार्यालय काठमाडौँले कोविड 19 संक्रमणका कारण एक साताका लागि अत्यावश्यक बाहेकका सबै सेवा स्थगित गरेको छ। कोरोनाको संक्रमण बढ़दै गएको छ। कार्यालयका केही कर्मचारी समेत संक्रमित भएकाले होम आइसोलेशनमा रहनुपर्ने तथा सम्पर्कमा रहेका अन्य कर्मचारीको पनि परीक्षण गर्नुपर्ने अवस्था आएको हुँदा आजदेखि एक साताका लागि सबै सेवा स्थगित गरिएको जनाइएको छ। यस अवधिमा शान्ति सुरक्षासँग सम्बन्धित निवेदन, मुद्दासँग सम्बन्धित कार्य र अन्य अत्यावश्यक सिफारिशको सेवा भने सञ्चालन गरिने जिल्ला प्रशासन कार्यालयले हिजो सूचना जारी गरी जानकारी दिएको छ। सोही खालको व्यवस्था ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले पनि गरेका छन्। मुलुकमा कोविड 19 संक्रमण फैलिरहेका बेला जनताको जीवनसँग प्रत्यक्ष सरोकार राख्ने विषयमा संसदीय समितिले अनुगमन गर्ने भएको छ। प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको हिजोको बैठकले कोविड 19 नियन्त्रण कार्यक्रमको प्रभावकारितासँगै सुशासन र अन्य जनजीवनमा पार्ने प्रभावका विषयमा अनुगमन गर्ने निर्णय गरिएको समितिकी सभापति शशी श्रेष्ठले जानकारी दिनुभयो। अनुगमनमा सीमित जनप्रतिनिधि सहभागी हुने र स्वास्थ्य सुरक्षाका सबै मापदण्ड अपनाउने बताइएको छ। समितिको हिजोको बैठकमा निर्वाचन आयोग र अख्तियार दुरूपयोग अनुसन्धान आयोगको प्रतिवेदनमाथि अध्ययन गर्न गठित उपसमितिले तयार पारेको प्रतिवेदन पनि बुझाइएको छ। प्रतिवेदनमाथि छलफल गरी सुझाव पेश गर्न समितिका सदस्यहरूलाई एक साताको समय तोकिएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ केही बेर विज्ञापन।
नेपाल टेलिकमको 4G LTE मोबाइल सेट सम्बन्धी सूचना। नेपाल टेलिकमले देशभर VOLTE सहितको अत्याधुनिक 4G LTE नेटवर्क विस्तार गरिरहेको हुनाले 4G गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट खरिद गर्दा सेटले LTE ब्यान्ड 3 1800 मेगाहर्जका साथसाथै ब्यान्ड 20 800 मेगाहर्ज र VOLTE समेत सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ। नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। नेपाली कम्युनिष्ट आन्दोलनका शिखर पुरूष, नेकपा एमालेका संस्थापक अध्यक्ष एवं प्रथम कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको आज 22 स्मृति दिवस। नेता अधिकारी 2051 सालमा प्रधानमन्त्री बन्नुभएको थियो। स्वर्गीय नेता अधिकारीको प्रधानमन्त्रीत्वकालमा नेपालमा सामाजिक सुरक्षा भत्ता दिन शुरू गरिएको थियो भने आफ्नो गाउँ आफै बनाऊ लगायतका नारा अघि सारिएको थियो। उहाँको 2056 साल वैशाख 13 गते निधन भएको थियो। कोरोना संक्रमणका कारण उहाँको स्मृति दिवसका अवसरमा आज कुनै पनि कार्यक्रम आयोजना नगरिएको बताइएको छ। नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको विधान विपरीत आफूहरूलाई कार्यवाही गरेको उल्लेख गर्दै झलनाथ खनाल, माधव नेपाल समूहका चारजना नेताले सर्वोच्च अदालतमा दायर गर्नुभएको रिट निवेदनमाथि सुनवाई अर्को दिनका लागि सारिएको छ। न्यायाधीश प्रकाश कुमार ढुंगानाको एकल इजलासले हिजो सुनवाईका लागि पेशी तोकिएको भए पनि समयाभावका कारण हेर्न नभ्याउने भएपछि सुनवाई अर्को दिनलाई सारिएको हो। निर्वाचन आयोग एमाले अध्यक्ष एवं प्रधानमन्त्री ओली, सभामुख, महासचिव ईश्वर पोखरेल लगायतलाई विपक्षी बनाई पार्टीका वरिष्ठ नेता नेपाल, त्यसै गरी नेताहरू भीम रावल, घनश्याम भूषाल र सुरेन्द्र पाण्डेले पार्टीको कानून विपरीत कार्यवाही गरिएको हुँदा बदर गर्न माग गर्दै रिट निवेदन दायर गर्नुभएको थियो। नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको आजका लागि बोलाइएको बैठक स्थगित गरिएको छ। राजधानी लगायत देशका विभिन्न भागमा कोरोना संक्रमण तीव्र रूपमा बढ़दै गएकाले बैठक स्थगित गरिएको पार्टी कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जारी गर्नुभएको विज्ञप्तीमा जनाइएको छ। सर्वोच्च अदालतले नेपाल भारत बीचको खुला सीमाना नियमन र नियन्त्रण गर्न सरकारको नाममा परमादेश जारी गरेको छ। न्यायाधीशद्वय प्रकाश मान सिंह राउत र पुरूषोत्तम भण्डारीको संयुक्त इजलासले नेपालको शान्ति सुरक्षाका लागि नेपाल भारत बीचको खुल्ला सीमाना नियमन र नियन्त्रण गर्न परमादेश जारी गरेको हो। वरिष्ठ अधिवक्ता चन्द्रकान्त केवाली, अधिवक्ता लीलाधर उपाध्याय लगायतले 2073 साल चैत्र 13 गते दायर गर्नुभएको रिट निवेदनको फैसला सुनाउँदै अदालतले दुई देशको सीमाका विषयमा गम्भीर हुन र सन्धिहरूको पुनरावलोकन गर्न आदेश दिएको हो। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वर्तमान सरकारले निजी क्षेत्रको मनोबल उच्च बनाउन क्रियाशीलता बढ़ाएको बताउनु भएको छ। नेपाल उद्योग वाणिज्य महासंघले आगामी आर्थिक वर्षको बजेटका सम्बन्धमा बुझाएको सुझाव पत्र ग्रहण गर्नुहुँदै हिजो उहाँले निजी क्षेत्रलाई प्रोत्साहित गर्ने गरी सरकार क्रियाशील रहेको बताउनुभयो। सरकार निजी क्षेत्रसँग बलियो सहकार्य गरी मुलुकको आर्थिक विकासका लागि अगाडि बढ़ने र त्यसको आभास निजी क्षेत्रले आगामी बजेट मार्फत गर्न पाउने उहाँले बताउनुभयो। कार्यक्रममा अर्थ सचिव शिशिर कुमार ढुंगानाले महासंघले विकास र समृद्धिका विषयमा बजेट सुझाव मार्फत उठाएका विषय अत्यन्त स्वागत योग्य रहेको बताउनुभयो। महासंघले आर्थिक वर्ष 2078-79 को बजेट तथा आर्थिक ऐनमा सरकारको हालको नीतिलाई अझ बढ़ी खुकुलो र उदार बनाउनुपर्ने सुझाव दिएको छ। महासंघले करका दर परिवर्तन गर्न तथा कर प्रशासन अझ बढ़ी चुस्त बनाउन पनि आग्रह गरेको छ। महासंघका अध्यक्ष शेखर गोल्छाले आफूहरूले सरकारलाई दिएको सुझाव आगामी आर्थिक वर्षको बजेटमा समेटिने विश्वास व्यक्त गर्नुभयो। नेकपा एमाले कर्णाली प्रदेशसभामा नेकपा माओवादी केन्द्रका नेता मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई विश्वासको यसको मत दिने आफ्ना चारजना सांसदलाई पदमुक्त गर्न पत्र दर्ता गराएको छ। एमाले संसदीय दलका नेता यामलाल कणेलले हिजो प्रदेशसभाको सचिवालयमा ती सांसदलाई पदमुक्त गर्ने बेहोराको पत्र पठाउनु भएको छ। प्रदेशसभाका सचिव जीवराज बुढाथोकीले सचिवालयमा पत्र दर्ता भइसकेको जानकारी दिनुभयो। एमाले यसअघि मुख्यमन्त्री शाहीलाई दिएको समर्थन फिर्ता लिएपछि वैशाख 3 गते प्रदेशसभामा विश्वासको मत उप मतदान भएको थियो। उक्त मतदानमा पार्टीको निर्णय अर्थात निर्देशन हुई विपरीत एमालेका चार प्रदेशसभा सदस्यले मुख्यमन्त्री शाहीको पक्षमा मतदान गरी माओवादी केन्द्र नेतृत्वको सरकार जोगाइदिनु भएको थियो। कर्णाली प्रदेश सरकारको दोस्रो प्रदेश विकास परिषद बैठक हिजो सम्पन्न भएको छ। कर्णाली प्रदेश सरकार तथा प्रदेश योजना आयोगद्वारा आयोजित बैठकको अध्यक्षता गर्नुहुँदै मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले कर्णालीको विकास र समृद्धिको सपना पूरा गर्न निर्माण गरिएको पञ्चवर्षीय योजना कार्यान्वयनमा सबै तहका सरकारको प्रभावकारी भूमिका हुनुपर्नेमा जोड़ दिनुभयो। बैठकमा कर्णाली प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डाक्टर सर्वराज खड्काले कर्णाली प्रदेशको प्रथम पञ्चवर्षीय योजनाको कार्यान्वयन सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभयो। 12 जिल्लामा चैत्र महिनादेखि शुरू भएको वनको डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन। बाराबाट संवाददाता रंजन यादवको यो रिपोर्ट।
बारा जिल्लामा यसपालि अहिलेसम्मकै सबभन्दा बढी वन क्षेत्रमा आग लागि भएको छ। चैत्र महिनाको शुरूआतदेखि शुरू भएको वन डडेलोले बारामा घाट गद्दी गरी राखिएको हजारौं क्युफिट काठ जोगाउन मुस्किल परेको छ। स्थानीय तहको दमकल प्रहरी र उपभोक्ता समितिको सहकार्यमा वनमा लागेको डडेलो निभाउने काम भइरहेको डिभिजन वन कार्यालय बाराका प्रमुख मंजूर अहमदले जानकारी दिनुभयो।
आगो लागि नै शुरू भइसकेको अवस्थामा डिभिजन वन कार्यालय र यसका माथहतका सब डिभिजन वन कार्यालय सामुदायिक वन साझेदारी वन लगायत उपभोक्ताहरू र नेपाल प्रहरी सशस्त्र प्रहरीको सहयोगमा विभिन्न ठाउँमा यार्ड गरेको काठहरूमा आगो नलागोस् भन्ने हिसाबमा चाहिँ हामीले बढी सक्रिय भएर सावधानी अप्नायौं। विभिन्न निकायसँग समन्वय गरेर कोल्बी नगरपालिका, निजगढ नगरपालिका, जितपुर सिमरा उपमहानगरपालिकाको दमकल समिति युज गरेर पटक पटक हामीले चाहिँ जंगलमा लागेको आगोलाई निभाउने प्रयास गर्यौं।
कछडिया र नागमणि सामुदायिक वन क्षेत्रमा मात्रै 1000 सेफ्टी भन्दा बढी काठ पूर्ण रूपमा जलेर नष्ट भएको छ। आगो निभाउन दक्ष तालिम प्राप्त वन कर्मचारी नहुँदा आगो निभाउन परम्परागत शैली र उपकरण को प्रयोग गर्दै आएको दुखेसो डिभिजन वन प्रमुख अहमदले गर्नुभयो।
आगो लागेको अहिलेको आधुनिक ट्रेनिङ त कसैलाई छैन। सामान्य चाहिँ लो फ्लेममा आगो लागेको अहिले जंगलमा त 5-6 सर्फेस फायर नै हो। अहिले माथि अब ठुलो फायर क्राउन फायरहरू भयो भने त हामीले नियन्त्रण गर्नै सक्दैनौँ, माथिबाट नियन्त्रण गर्नुपर्छ।
वन कार्यालयका अनुसार सामुदायिक र साझेदारी वनमा गरी 12 1,00,000 सेफ्टी सालका काठ र केही दाउरा जंगलमै थुपारेर राखिएको छ। वनमा लागेको डडेलो नियन्त्रण गर्न तालिम प्राप्त दक्ष कर्मचारी र आधुनिक उपकरणको प्रयोग गरे आग लागि नियन्त्रण गर्न केही सस्ता आउँथ्यो कि। रंजन यादव, रेडियो नेपाल, बारा।
प्रहरी महानिरीक्षक शैलेश थापा छेत्रीले कोरोनाको चुनौती सामना गर्न नेपाल प्रहरीले प्रभावकारी भूमिका खेल्नुपर्ने बताउनु भएको छ। काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुखहरूलाई हिजो प्रहरी प्रधान कार्यालयमा निर्देशन दिनुहुँदै वहाँले कोविड 19 दोस्रो लहरबाट सिर्जित समस्या तथा चुनौतीलाई दृष्टिगत गरी त्यसको नियन्त्रणका लागि चाल्नुपर्ने कदम र प्रभावकारी व्यवस्थापनमा प्रहरी सक्रिय रूपमा लाग्नुपर्ने बताउनुभयो। वहाँले कोविड 19 संक्रमण रोक्न नेपाल सरकार स्वास्थ्य मन्त्रालयद्वारा तोकिएको सुरक्षा मापदण्डलाई दुरूस्त रूपमा कार्यान्वयन गराउनु प्रहरीको अहिलेको प्रमुख दायित्व भएको पनि बताउनु। तनहुको देवघाट र चितवनको भरतपुर महानगरपालिका एक ठिमुरा जोड्ने निर्माणाधीन पुलमा काम गर्दै गरेका मजदूर त्रिशुलीमा खस्दा एकजनाको मृत्यु भएको छ। घटनामा दुईजना बेपत्ता भएका छन् भने 8 घाइते भएका छन्। मृत्यु हुनेमा भारतीय नागरिक 43 विजय यादव रहेको प्रहरीले जनाएको छ। रूपन्देहीको कोटी हवामा टिप्परले जन्ती बसलाई ठक्कर दिँदा हिजो 2 बालिकाको मृत्यु भएको छ। दुर्घटनामा 6 गम्भीर घाइते भएका छन्। भैरवाबाट बुटवल आउँदै गरेको टिप्परले सोही दिशाबाट बुटवल आउँदै गरेको जन्ती बोकेको बसलाई रूपन्देहीको कोटीहवामा ठक्कर दिएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी उपरीक्षक डम्मर बहादुर विकले जानकारी दिनुभयो। दुर्घटनामा परि तिलोत्तमा नगरपालिका 5 8 गंगा हरिजन र 10 सरस्वती हरिजनको मृत्यु भएको प्रहरीले जनाएको छ। धनुषामा 2 मोटरसाइकल एक आपसमा ठोकिएर भएको दुर्घटनामा 2 मृत्यु भएको छ भने 1 घाइते भएका छन्। इलाका प्रहरी कार्यालय ढल्केबरका अनुसार धनुषाको मिथिला नगरपालिका 8 कुसुम बिसौनामा ग्रामीण सड़कमा मोटरसाइकल दुर्घटना हुँदा कुसुम बिसौनाका 20 भोला महतो र 26 सुनिल शर्माको मृत्यु भएको हो। दुर्घटनामा मृत्यु हुने दुवै मोटरसाइकलका चालक हुन्। कोरोना संक्रमणबाट भारतमा यसै साता 20 सहित विदेशमा 23 नेपालीको मृत्यु भएको छ। विश्वव्यापी रूपमा बढ़दै गएको कोरोना भाइरस महामारीको प्रकोपका कारण मृत्युदर बढ़ेको गैरावासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डाक्टर सञ्जीव सापकोटाले जानकारी दिनुभयो। नेपाल बार एसोसिएशनले आगामी जेठ 14, 15 र 16 गते पोखरामा आयोजना गर्न लागेको राष्ट्रिय सम्मेलन कोविड 19 का कारण स्थगित गर्ने निर्णय गरेको छ। नई प्रकाशनले 2077 सालको नई पुरस्कार 4 जनालाई प्रदान गर्ने हिजो घोषणा गरेको छ। राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील गेवालीले पुनस्थापनाका उपलब्धि अनुभव र सिकाई विश्वसामु देखाउन योग्य रहेको बताउनु भएको छ। राष्ट्रिय पुननिर्माण प्राधिकरणले हिजो काठमाडौँमा आयोजना गरेको कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत गेवालीले प्राकृतिक विपदपछिको व्यवस्थापन र पुननिर्माणको काम अनुकरणीय र अतुलनीय रहेको बताउनुभयो। बझाङलाई खुला दिशामुक्त घोषणा गरिएको 5 वर्ष बितिसक्दा समेत सार्वजनिक शौचालयहरू बन्न नसकेको बझाङबाट संवाददाता सत्यराज सिंहले पठाउनु भएको यो रिपोर्टमा उल्लेख छ।
2072 साल मक्सिर 16 गते निकै तामझामका साथ बझाङ जिल्लालाई खुला दिशा मुक्त घोषणा गरियो। तर सार्वजनिक शौचालय प्रति भने जिल्लाका सरकारी तथा गैर सरकारी संघ संस्थाहरूको ध्यान पुगेन, जसका कारण जिल्लाको सदरमुकाम सैदपुरमा समेत सार्वजनिक शौचालय नहुँदा यहाँका सबै स्थानीयहरूले समस्या झेल्नु परेको जय पृथ्वी नगरपालिका वडा नम्बर 10 का स्थानीय दिवस चन्द्र स्नेहले बताउनुभयो।
जयपुर बजारमा काम विशेषले आएका व्यक्तिहरू सार्वजनिक शौचालय नहुँदा कोही खोलातिर कोही झारीतिर गएर शौच गर्नु पर्ने अवस्था छ। सबैलाई उपयुक्त हुने गरी मान्छेको चाप बढी हुने क्षेत्रमा सार्वजनिक शौचालय हुन अति आवश्यक छ।
जय पृथ्वी नगरपालिकाले सदरमुकाम चैनपुरको खुला मञ्च नजिकै सार्वजनिक शौचालय निर्माण गरेको छ, तर त्यो शौचालयमा पानीको उचित व्यवस्था नहुँदा ताला लगाउनु पर्ने बाध्यता रहेको छ। स्थानीय बासिन्दा रिदम सिंहले भने त शौचालय हुनु र नहुनुको कुनै अर्थ नभएको र बाहिरबाट आउने स्थानीयले विभिन्न वाहनामा होटल पसल तथा खोलामा गएर शौच गर्नुपर्ने बाध्यता रहेको बताउनुभयो।
चर्बी भइकिया दाना तामित त पानी हानि केही छैन, उही चर्पी बनाएका छन्। न पानी आउँदो न केही आउँदो, उही चर्पी भएर के हार्नु, त्यो देख्न मात्रै चर्पी हुन्छ। पानी नभएपछि टोयलेट क्या काम।
उद्योग वाणिज्य संघ बझाङका अध्यक्ष दान बहादुर सिर्मेलीले भने बझाङ जिल्लामा रहेका 12 वटै स्थानीय तहहरूले सार्वजनिक शौचालय प्रति चासो नराखेको र अबका दिनमा स्थानीय सरकारले नै पाइक पर्ने सबै ठाउँमा सार्वजनिक शौचालय निर्माण गरिनुपर्ने बताउनुभयो।
सोनपुर सदरमुकाममा शौचालयको लागि कुन ठाउँमा खाली जग्गा छ, सबैको पाइक पर्ने ठाउँ कहाँ छ, त्यसमा स्थानीय
जय पृथ्वी नगरपालिका कि उपमेयर जुना जागरीले दिशा पिसाब गर्न कोही आउँदैनन् भनेर सार्वजनिक शौचालय बन्द भएको बताउनु भयो।
पिसाब दिशा गर्न मान्छे नै आएन भन्ने हिसाबले त्यो बन्द भएको, ढोका सधैँ खुला हुनुपर्छ भन्नेका हिसाबले यो कार्यपालिकामा लैजान्छु।
जिल्लाको सदरमुकाम चैनपुर लगायत अन्य स्थानीय बजारमा सार्वजनिक शौचालय निर्माण गर्न जरुरी छ। सार्वजनिक शौचालय नहुँदा ग्रामीण बस्तीहरूबाट बजार पुग्ने सर्वसाधारण महिलाहरूले बढी समस्या झल्नु परेको छ। यसप्रति स्थानीय सरकारको ध्यान जान जरुरी छ। रेडियो नेपालका लागि सत्यराज सिंह बझाङ।
अब के अन्तर्राष्ट्रिय प्रसंग। कोरोना संक्रमण तीव्र बनेसँगै छिमेकी भारतमा स्वास्थ्य सेवा प्रणाली अस्तव्यस्त हुन थालेको छ। भारतमा गत 24 घण्टामा 3,54,000 भन्दा बढ़ी कोरोना संक्रमित थपिएका छन्। गत 24 घण्टामा 2,806 जनाको संक्रमणका कारण मृत्यु भएको भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ। भारतमा कोरोना संक्रमण तीव्र बन्दै गएका बेला अस्पतालहरूमा उपचार गराइरहेका बिरामीहरूको अक्सिजन अभावमा मृत्यु हुने क्रम बढ़दैछ। अस्पतालहरूमा बेड अभाव तीव्र भएको छ। जयपुरको एउटा अस्पतालमा अक्सिजन अभावमा हिजो मात्र 20 जनाको मृत्यु भएको छ। भारतमा कोरोना संक्रमणका कारण स्थिति भयावह बन्दै गएपछि राजधानी नयाँ दिल्लीसहित विभिन्न शहरहरूमा जारी लकडाउनको अवधि थप गरिएको छ। भारतमा संक्रमण तीव्र बनेपछि अन्तर्राष्ट्रिय समुदायले मद्दतका लागि हात अघि बढ़ाएका छन्। अमेरिकी राष्ट्रपति जो बाइडेनले जसरी अमेरिकामा संक्रमितको संख्यामा अत्यधिक वृद्धि हुँदा भारतले सहयोग गरेको थियो, त्यसै गरी भारत सरकारलाई सहयोग गर्न अमेरिका प्रतिबद्ध रहेको बताउनु भएको छ। अमेरिकाले भारतलाई कोविशील्ड उत्पादनका लागि चाहिने कच्चा पदार्थ, अक्सिजन तथा अन्य स्वास्थ्य उपकरण प्रदान गर्ने अन्तिम तयारी भइरहेको पनि बताएको छ। त्यसै गरी बेलायतले भेन्टिलेटर सहित 600 भन्दा बढ़ी स्वास्थ्य उपकरणहरू तत्काल पठाउने जानकारी दिएको छ। यसै साता फ्रान्स जर्मनीले पनि भारतलाई स्वास्थ्य सामग्री सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। त्यसै गरी भारतको छिमेकी पाकिस्तानले मानवीय नाताले भारतलाई सहयोग गर्न पाकिस्तान तयार रहेको जनाएको छ। पाकिस्तानी प्रधानमन्त्री इमरान खानले छिमेकी भारतलाई मानवीय नाताले सहयोग गर्नु आफूहरूको कर्तव्य भएको बताउनु भएको छ। चीन सरकारले यसअघि नै भारतलाई स्वास्थ्य सहायता प्रदान गर्ने जनाइसकेको छ। स्पेनमा एकजना व्यक्तिलाई अरू 22 जना मानिसमा कोरोना संक्रमण सारेको आरोपमा पक्राउ गरिएको छ। 40 वर्षीय ती पुरूष 104 डिग्री फरेनहाइट ज्वरो आई खोकी लागिरहेको बेला कार्यालय र जिम खाना गइरहेको भेटिएको थियो। साथै ती पुरूषले मास्क समेत नलगाई अरूलाई कोरोना संक्रमण सारिदिन्छु भन्दै नजिक नजिक गएको प्रत्यक्षदर्शीहरूले बताएका छन्। उनको त्यस्तो व्यवहारपछि उनको सम्पर्कमा आएकाहरूको परीक्षण गर्दा 22 जनामा कोरोना संक्रमण देखिएको स्पेनको सरकारी निकायले जनाएको छ। इराकको राजधानी बगदादस्थित कोविड बिरामीहरूको उपचार भइरहेको एउटा अस्पतालमा आग लागि हुँदा कम्तीमा 82 जनाको मृत्यु भएको छ। आग लागेपछि अक्सिजन सिलिण्डर विस्फोट हुँदा 100 भन्दा बढ़ी मानिस घाइते भएका छन्। आग लागेपछि अधिकांश बिरामीलाई अन्यत्र सार्नु परेको छ भने भेन्टिलेटर हटाउँदा बिरामीको ज्यान गएको छ भने कतिपयको धुवाको निसासिएर पनि मृत्यु भएको छ। दशकौंदेखिको द्वन्द र थोरै लगानीका कारण इराकी अस्पतालहरूको अवस्था अत्यन्तै दयनीय रहेको छ। अब आर्थिक समाचार।
कोरोनाको प्रकोप बढ्दै जाँदा आपूर्ति व्यवस्थामा पर्न सक्ने प्रभाव तथा आपूर्ति व्यवस्थाका सम्बन्धमा सरकारले उद्योगिक व्यवसायहरूसँग आइतबार छलफल गरेको छ। छलफलमा कोविड 19 नेपालको आपूर्ति व्यवस्थामा हालसम्म असर नपरेको जानकारी निजी क्षेत्रका प्रतिनिधिहरूले गराउनु भएको थियो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा आइतबार भएको छलफलमा निजी क्षेत्रका प्रतिनिधिहरूले बजारमा आवश्यक वस्तुको मौजदात प्रशस्त रहेको र आपूर्ति व्यवस्थामा हालसम्म कुनै प्रभाव नपरेको जानकारी गराएको वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ। छलफलमा निजी क्षेत्रका प्रतिनिधिहरूले बजारमा अत्यावश्यक वस्तुको मौजदात प्रशस्त रहेको र आपूर्ति व्यवस्थामा हालसम्म कुनै प्रभाव नपरेको जानकारी गराएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ। छलफलमा खाद्यान्न, औद्योगिक कच्चा पदार्थ, स्वास्थ्य सामग्री, इन्धन लगायतका वस्तुहरू बजारमा प्रशस्त मात्रामा मौजदात रहेको र आपूर्ति व्यवस्थामा पनि अवरोध नभएको जानकारी व्यवसायहरूले मन्त्रालयलाई गराएका थिए। नेपाल उद्योग वाणिज्य महासंघले कोरोनाको लहरले अर्थतन्त्र पूरै ठप्प नभए चालू आर्थिक वर्षमा 2.9% आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ। महासंघले आइतबार आयोजना गरेको पूर्व बजेट छलफल कार्यक्रममा आर्थिक वर्ष 2078-79 अर्थतन्त्र पूर्णतया लयमा फर्किने आकलन समेत प्रस्तुत गरिएको थियो। छलफलमा महासंघको तर्फबाट कोरोनाबाट प्रभावित लघु, घरेलु तथा साना उद्योग, पर्यटन, मनोरञ्जन लगायतका व्यवसायमा सरकारद्वारा गत वर्ष घोषणा भएका बैंकिङ लगायत सबै सहुलियत कम्तीमा 2 वर्ष थप गर्नुपर्ने, कृषिको व्यावसायीकरण एवं आधुनिकीकरणका लागि कृषि इको सिस्टमकै पुनर्संरचना गर्नुपर्ने र उद्योग एवं कृषिमा रहेको भूमि सम्बन्धी हदबन्दी हटाउनु पर्ने सुझाव दिइएको छ।
आर्थिक समाचारका साथमा भुवन आचार्य। अब मौसम। आज देशका पहाड़ी भागमा आंशिक बदली रही, बाँकी भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 32.4 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 13.5 डिग्री सेल्सियस, सापेक्षिक आर्द्रता 80%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 31 देखि 33 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। आज काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:29 भयो भने सूर्यास्त भरे साँझ 6:35 हुनेछ। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। कोरोना संक्रमणका कारण हिजो एकै दिन 28 जनाको मृत्यु। रोकथाम र नियन्त्रणको प्रभावकारी प्रयास नभए आगामी असारसम्म दैनिक 150 जनाको मृत्यु हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रक्षेपण। कोविड 19 को नियन्त्रणमा जुट्न पार्टीका सबै तहका कार्यकर्तालाई प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्देशन। सक्रिय संक्रमितको संख्या 500 नागेका जिल्लामा निषेधाज्ञाको अधिकार। स्थानीय प्रशासनलाई संक्रमित अत्यधिक बढ़ेपछि बाँकी र बर्दियामा निषेधाज्ञा। आगामी आर्थिक वर्षको बजेट निजी क्षेत्र मैत्री हुने अर्थमन्त्री विष्णु पौडेलको भनाई। भारतमा कोरोना संक्रमणको अवस्था भयावह बन्दै अमेरिका, जर्मनी, चीन, पाकिस्तान लगायतका मुलुकद्वारा भारतलाई संकटबाट जोगाउने प्रतिबद्धता व्यक्त। बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार प्रसारण 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।